सुरु गर्दा चाहिँ हामीले धेरै जस्तो रेकर्ड गर्छौँ। हामीलाई भाइ अर्पणले चाहिँ यो एट्रिब्युट्स अफ गड बारेमा चाहिँ धेरै पोइन्टहरू, धेरै कुराहरू सिकाइसक्नु भएको छ, अनि यो जुन विषयमा आज तपाईँहरूलाई मैले बाँड्न लागेको छु त्यो चाहिँ त्यो पनि उहाँले सिकाउनु भएको छ। तर त्यसमा मैले अलिकति आज बिहान हिजोदेखि नै होला मैले अलिअलि सोच्दाखेरि मलाई यो विषयमा बोल्न मन लाग्यो अलिकति थोरै केही हामी उत्साहको लागि, किनभने आजको मेरो उद्देश्य भनेको चाहिँ तपाईँहरूलाई अलिकति प्रोत्साहन होस् होइन, हाम्रो विश्वासमा होइन, हामी जे जे काम गर्छौँ त्यसैमा पनि हामी नाच्दै गर्न सक्छौँ नि, खुसी हुँदै गर्न सक्छौँ नि होइन। अनि त्यही कारणले एउटा सानो कुरा पढेको थिएँ क्या मैले यो साधु सुन्दर सिंहको बारेमा, तपाईँले तपाईँ फेसबुकमा आउँछ कि आउँदैन, मेरोमा साधु सुन्दर सिंहको कस कसको आउँछ क्या। साधु सुन्दर सिंहको बुवा चाहिँ पन्जाबी हो, उसको आमा चाहिँ हिन्दू हो, आमाले चाहिँ हिन्दू धर्ममा धेरै कुरो सिकाएको थियो, अनि ऊ चाहिँ अन्त ऊ साधु सुन्दर सिंह चाहिँ मिसिनरी क्रिस्चियन स्कुलमा पढाएको थियो, अनि क्रिस्चियन स्कुल भएको कारणले त्यहाँ त बिस्तारै बिस्तारै बाइबल पढाउन थाल्यो, अनि ऊ चाहिँ एकदमै त्यो आमाले हिन्दू सिकाउने के एकदमै क्रिस्चियनप्रति चाहिँ उनी एकदम रिसा के भन्छ उनलाई मन पर्दैन थियो, अनि बाइबल च्यात्ने के गर्थे। अनि तपाईँलाई साधु सुन्दर सिंहको पुरै कुरा मैले भन्न खोजिरहेको त होइन, तर एकचोटि के भयो भने त्यो प्रेमको बारेमा पहिलो कोरन्थी 13 अध्यायको बारेमा सिकाएछ एकचोटि, अनि त्यो चाहिँ उसलाई अप्ठ्यारो भएछ, त्यो त एकदम भयङ्कर छ नि त त्यो होइन। त्यसपछि उसलाई दोमन भएछ, अनि उसले चाहिँ तपाईँलाई थाहा छ होला साधु सुन्दर सिंहको, उसले बाइबलको परमेश्वर पनि भनेन, यदि परमेश्वर कुनै सत्य छ भने मलाई दर्शन आओस् अथवा के होस्, नत्र भने म चाहिँ 5 बजेको लखनऊ एक्सप्रेसमा गएर म मर्ने हुँ भनेर कोठामा बस्छ, अनि उसले येशु प्रभुलाई भेट्छ, त्यो उसको विश्वासको कुरा हो। अनि अब त्यो बेलामा मिसिनेरी स्कुल पढ्दाखेरि उसको बाउले राम्रै स्याहार गरेको थियो होला होइन, त्यसपछि जब ऊ क्रिस्चियन भयो नि, साधु सुन्दर सिंहको जीवन चाहिँ क्रिस्चियन भइसकेपछि चाहिँ त्यस्तो दुःख त कसले गर्छ होला होइन, उसको त एउटा कुण्डली जस्तो अनि के पनि थिएन, तर ऊ एकदम पुरा जीवन पावलको जस्तो होइन, पावलको तपाईँले प्रेरितको पुस्तकहरूमा पढ्यो भनेदेखि नि पावलले उसको जीवनको एउटै उद्देश्य भनेको चाहिँ ख्रिस्टलाई प्रचार गर्ने, परमेश्वरको महिमा गर्ने भन्दा अर्को छैन, उसले आफू मर्नु परे पनि त्यसैको लागि गर्छ नि। साधु सुन्दर सिंहको जीवनको बारेमा त्यस्तै छ क्या। अनि उसको हिजो कि आज मैले पढेको थिएँ उसको बाउले बाउसँगको कुरा, उसको बाउले उसलाई के भनेछ भने तिमी चाहिँ पहिला सबै कुरा थियो तिम्रो, त्यति खुसी देख्दैन थियो, तर अहिले चाहिँ तिम्रो केही छैन, यति दुःख तिमी गरिरहेछौ, यस्तो दुःखमा छौ, तर तिमी एकदम सधैँ तिमी आनन्दित छौ, एकदमै तिमी एकदमै के भन्छ प्रफुल्ल छौ, के हो यो भनेर सोध्छ। सोधेपछि साधु सुन्दर सिंहले चाहिँ मौका पाएर बाउलाई चाहिँ, हुन त त्योभन्दा अगाडि नै होला, बाउलाई चाहिँ त्यो कसरी खुसी हुन्छ भन्ने कुराको बारेमा, सुसमाचारको बारेमा अलिकति उसलाई सिकाएको रहेछ। अनि तिमी पनि तपाईँले पनि विचार गर्नुहोस्, तपाईँलाई पनि यो खुसी आउनसक्छ। अनि अन्तमा चाहिँ त्यसपछि केही दिन पछाडि चाहिँ उसको बाउले उसलाई भनेछ, अब मतलब तिम्रो परमेश्वरलाई मैले पनि भेटेर आजदेखि म पनि खुसी छु भनेर भनाइको मतलब मैले त्यो पढाएको थिएन, योभन्दा पहिला चाहिँ साधु सुन्दर सिंहको बाउले पनि उसलाई परमेश्वरलाई विश्वास गरेर विश्वासी क्रिस्चियन भएरैछ भन्ने कुरा चाहिँ। त्यसैले हाम्रो जीवनमा खालि पैसा नाम र फलिफाप मात्रै होइन कि, ख्रिस हुनुभएको कारणले मान्छेले विश्वास गर्न सक्दो रहेछ भन्ने कुराको प्रमाण त्यो दिँदो रहेछ। तपाईँलाई छोटकरीमा त्यो कुरा म भन्न लागिरहेको थिएँ। त्यसैले यो सबै कुरा किन हुन्छ भन्दाखेरि परमेश्वरको अनुग्रह। त्यसैले आज म तपाईँलाई अनुग्रहको बारेमा एक दुईवटा कुरा बताउन चाहन्छु छोटकरीमा। सो अनुग्रह चाहिँ बाइबलको नयाँ नियमको एउटा महत्त्वपूर्ण शब्द हो। अब यहाँनिर यो अनुग्रहको बारेमा थुप्रै कुरा, मैले अघि भने नि यति ठुलो विषय हो यो, यति धेरै, किनभने बाइबल पुरै नयाँ नियमलाई एउटा शब्दमा भन्ने हो भने अनुग्रह भन्न सकिन्छ, ग्रेस। त्यसैले यसको कन्सेप्ट, यसको गहिराई, यसको बुझ्नुपर्ने कुरा धेरै छ होइन। अब हामी तपाईँ कसरी जिउँछौँ भन्ने कुरा पनि, हामीले अनुग्रहलाई कसरी बुझ्यौँ भन्ने कुरासँग एकदम सिधा सन्दर्भ राख्छ। तपाईँहरू मेरो व्यवहार, तपाईँहरू सबै कुरा, यो अनुग्रहको कुरा चाहिँ यति गहिरो छ र कुनै पनि व्यक्ति परमेश्वरमा विश्वास गर्ने भनेको चाहिँ परमेश्वरको अनुग्रहद्वारा नै हो। त्यसैले क्रिस्चियन विश्वासको एउटा महत्त्वपूर्ण शब्द भन्यो भने चाहिँ नयाँ नियमलाई चाहिँ अनुग्रह भनेर भन्न सकिन्छ, होइन? की वर्ड इन न्यू टेस्टमेन्ट भन्यो भने चाहिँ ग्रेस भन्न सकिन्छ, परमेश्वरको अनुग्रह। त्यसैले यो चाहिँ परमेश्वरको एट्रिब्युटभित्र पर्यो, होइन, परमेश्वरको गुणभित्र पर्यो। अनुग्रह, परमेश्वर अनुग्रही हुनुहुन्छ। वास्तवमा तपाईँ र म यो संसारमा एज अ चर्च, अघि भाइले अलिकति सम्झाउनु भएकै विषय विचार गर्यो भने, परमेश्वरको उपस्थिति संसारमा आजको दिनमा भनेको चाहिँ मण्डली हो नि, तपाईँ र म हो नि। पहिला येशु प्रभु आफै हुनुहुन्थ्यो, उहाँको आफ्नै शरीर थियो, परमेश्वरलाई प्रकट गर्न आउनुभयो। अब अहिले मण्डली चाहिँ ख्रिस्टको शरीर हो, अब त्यसको शिर चाहिँ प्रभु येशु हुनुहुन्छ। त्यसैले वास्तवमा मण्डलीको रियल काम भनेको, महत्त्व के भन्छ त्यसलाई, भूमिका भनेको संसारको मानिसहरूको बिचमा परमेश्वरलाई प्रकट गर्ने। त्यो कुरा विचार गर्यो भने कति गहिरो कुरा छ, होइन? अनि त्यो मण्डली भने तपाईँ र म भयो, होइन, एक एकजना, होइन? त्यसैले यति महत्त्वपूर्ण छ। त्यसैले परमेश्वरको एट्रिब्युट, होइन, हामीले यो कुरा विचार गर्यो भनेदेखि तपाईँलाई मैले के भन्न चाहन्छु भने, पहिलो पत्रुस 5:10 पत्रुस भन्छन् परमेश्वर अनुग्रहका परमेश्वर हुनुहुन्छ। म यो बाइबल पल्टाउन थालेँ भने मसँग यहाँ ऊ चाहिँ छ, लेट मी सी, यो चाहिँ छ, होइन? तर बाइबलै पल्टाउन थाल्यो भने चाहिँ धेरै, तर अनुग्रहको बारेमा कुरा गर्दा मैले एउटा यो पद पढ्ने विचार गरिरहेको थिएँ। अनि अनुग्रहकै कुरा गर्दाखेरि वास्तवमा मसँग टाइम भएको भए यो चारवटा विषय पावलले चाहिँ बाइबलमा, नयाँ नियममा चाहिँ अनुग्रहकै बारेमा प्रशस्त पावलको शिक्षाबाट पाइन्छ। उसरी भन्दाखेरि पुरानो नियममा पनि अनुग्रहको कुरा पाइन्छ, नयाँ नियममा। त्यसैले पावलले जुन शिक्षा 13 पत्रहरूमा नयाँ नियममा दिएका छन् त्यो कुराहरूलाई एकदम पोइन्ट, फोकल पोइन्टको हिसाबले विचार गर्यो भने, एउटा रिडेम्सन, उद्धार, अर्को चाहिँ रिजेनेरेसन, पुनर्जन्म भन्छ, अथवा सजीवन, सजीव भन्छ, जीवित बनाउने। तेस्रो चाहिँ इलेक्सन भन्छ। अब इलेक्सनलाई नेपालीमा छनौट भन्ने कि चुनाव भन्ने कि, अब यो इलेक्सनको बारेमा चाहिँ तपाईँ र मैले धेरै ज्ञान हासिल गरेको हुँदैन, कहिलेकाहीँ हामीले बुझ्या पनि हुँदैन, तर बाइबलमा इलेक्सनको बारेमा प्रशस्त छ, क्लियर कट छ। भनाइको मतलब चाहिँ तपाईँ र मलाई चाहिँ संसारलाई सृष्टि गर्नु अगाडि नै परमेश्वरले चिन्नुहुन्थ्यो, छान्नुभएको, अलग गर्नुभएको भन्ने कुरो बाइबलमा छ। त्यो कति अचम्मको पोइन्ट छ। यो परमेश्वरको प्रेम, परमेश्वरको एउटा, उहाँ चाहिँ सभरेन भन्छ नि, होइन, सभरेन परमेश्वर, सर्वशक्तिमान परमेश्वरले गर्नुभएको। अनि अर्को चाहिँ प्रिजर्भेसन भनेको चाहिँ सुरक्षा, अथवा तपाईँ र मेरो सुरक्षाको किल्ला परमेश्वर हुनुहुन्छ। त्यो चाहिँ परमेश्वरको अनुग्रहद्वारा हुन्छ। यो सबै कुरा अनुग्रहद्वारा हुन्छ, होइन? परमेश्वरको अनुग्रहले काम नगरेसम्म तपाईँ र मैले आफैले विश्वास पनि गर्न सक्दैनौँ त्यो कुरा। त्यसैले तपाईँलाई अनुग्रहको बारेमा कुरा गर्दै गर्दा भजन सङ्ग्रह 145:9 म पढ्न चाहन्छु। परम प्रभु सबैमाथि भलो हुनुहुन्छ र आफ्नो समस्त सृष्टिमाथि दया राख्नुहुन्छ। अब यहाँनिर यो सृष्टि भन्ने शब्द नेपालीमा छ, तर यहाँ अङ्ग्रेजीमा तपाईँले हेर्नुहोस्, यो कमेन्ट्रीहरूमा हेऱ्यो भने चाहिँ अलि अरू कुराहरू पनि आउँछ यसमा। त्यही कारण तपाईँलाई कहिलेकाहीँ मैले अङ्ग्रेजी शब्द पनि राख्छु, के अरे, अङ्ग्रेजी भर्सन पनि राख्छु। यहाँ के लेखेको छ? द लोर्ड इज गुड टु अल एन्ड हिज मर्सिज आर ओभर अल हिज वर्क्स भन्ने बित्तिकै चाहिँ उहाँको सृष्टि मात्रै होइन कि, उहाँको वर्क भनेको चाहिँ उद्धारको काम पनि हो नि, सबै कुरा हो नि, होइन? त्यसले यो वर्कले चाहिँ के गर्छ भने, येशूको काम पनि त परमेश्वरले छान्नु भएको, योजना बनाउनु भएको, पुरा गर्नुभएको काम भयो, त्यसमा पनि उहाँको अनुग्रह छ, सबै कुरामा उहाँको अनुग्रह छ भन्ने कुरा हामीले यहाँ देख्दछौँ। भने अहिले भर्खरै तपाईँलाई मैले यो पद हेर्दै थिएँ, पत्रुसले चाहिँ अनुग्रहको बारेमा, सबै अनुग्रहका परमेश्वरले ख्रिस्टमा आफ्नो अनन्त महिमाको निम्ति तिमीहरूलाई बोलाउनु भएको छ, तिमीहरूले केही बेर कष्ट भोगे पनि उहाँले नै तिमीहरूलाई फेरि नयाँ पार्नुहुनेछ, स्थिर गर्नुहुनेछ र शक्तिशाली पार्नुहुनेछ। यो सबै अनुग्रहका परमेश्वरले गर्नुहुन्छ, किनभने परमेश्वरको एकदमै महत्त्वपूर्ण, अब एउटा कुरा त परमेश्वरको एट्रिब्युट्समा उहाँ चाहिँ प्रेम हुनुहुन्छ, होइन, तर उहाँको प्रेम भनेको उहाँको अनुग्रह, अनुग्रह के हो भन्ने शब्द हामीले धेरैचोटि सिकिसकेको भएर मैले दोहोऱ्याइराख्नु पर्दैन होला। त्यो अनडिजर्भ्ड फेभर अफ गड भन्छ, जो चाहिँ कमाएको पनि होइन हामीले, त्यसको लागि हामी योग्य पनि छैनौँ, तर पनि परमेश्वरले हामीलाई अनुग्रह गर्नुहुन्छ। त्यसैले कुनै पनि व्यक्ति, हामी एकदमै भयङ्कर ठुलो पापी अथवा एकदमै धर्मी असल, आफ्नो उद्धार आफै गर्नु सक्दैन, यो केवल परमेश्वरको अनुग्रहबाट हुन्छ। मान्छे असल भएर उद्धार पाउँदैन, त्यो कुरा अनुग्रहको बारेमा हामीले सिक्दछौँ। अब तपाईँलाई मैले बाइबलको पद पढ्नलाई चाहिँ ढिलो हुन्छ भनेर मैले नपढ्ने विचार गर्थेँ। हिब्रु 10:29 भनिएको छ, पवित्र आत्मा अनुग्रहको आत्मा हुनुहुन्छ। तपाईँले यहाँनिर अनुग्रहको आत्मा, पवित्र आत्मालाई यसमा लेखिएको छ। अनि तपाईँले यहाँ हेर्नु भने प्रेरित 15:11 मानिसको सबै आशा प्रभु येशु ख्रिस्टको अनुग्रहमा मात्र छ, होइन? तर हामी विश्वास गर्छौँ कि प्रभु येशुको अनुग्रहबाट हामीले उद्धार पाएका छौँ, जसरी तिनीहरूले पनि पाएका छन्। सो मानिसको उद्धारको एउटा बाटो भनेको चाहिँ, आशाको केन्द्र भनेको चाहिँ अनुग्रह, होइन? अब यहाँनिर पावलको जीवनको कुरा गऱ्यो भने उसको जीवनमा परमेश्वरको सुरक्षाको एउटा निश्चयता को एउटा जुन विश्वास उसलाई एउटा सुरक्षाको निश्चयता दिएको छ, त्यो पनि परमेश्वरको अनुग्रहबाट भनेर हामी यहाँ बुझ्दछौँ। 2 कोरिन्थी 12:9 के छ, तर मलाई उहाँले भन्नुभयो, मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ, यसकारण ख्रिस्टको शक्ति ममा बास गरोस् भनेर म बरु मेरो दुर्बलतामा बढी खुसी साथ गर्व गर्नेछु। अनि यहाँनिर के छ, मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, यो चाहिँ प्रभु येशूले भन्नुभएको कुरा भयो, होइन? त्यसैले जुन कुरा प्रभुले भन्नुभएको छ त्यो नै पावलको निम्ति एउटा विश्वासको निश्चयता, एउटा भरोसाको निश्चयता त्यसमा भएको हामी पाउँदछौँ। अब युहन्ना 1:17 चाहिँ के भन्छ भनेदेखि, अनुग्रह चाहिँ ख्रिस्ट येशूद्वारा, किनभने व्यवस्था मोसाले दियो, अनुग्रह र सत्यता चाहिँ येशु ख्रिस्टद्वारा आए, होइन? अनुग्रह को माध्यम येशु हुनुहुन्छ, अथवा परमेश्वरबाट अनुग्रह आउँछ। र येशु प्रभुको बारेमा जुन चाहिँ पुरानो नियममा, यद्यपि उत्पत्तिकै पुस्तकदेखि जब मान्छेले पाप गर्यो, परमेश्वरले उहाँको अनुग्रहको एउटा योजना, एउटा प्रतिज्ञा त्यतिखेरै उहाँले घोषणा गर्नुभयो। अनि पुरानो नियममा पुरा हामीले हेऱ्यौँ भने, अब्राहमलाई चुनेकोदेखि हेर्दै गयो भने, परमेश्वरको अनुग्रहको काम संसारको मानिसहरूलाई उनीहरूको पापबाट उद्धार गर्ने काम उहाँले गर्नुभयो। अर्को चाहिँ ख्रिस्ट येशु ख्रिस्टको बारेमा जुन चाहिँ सुसमाचार छ त्यसलाई अनुग्रहको सुसमाचार भनिन्छ। प्रेरित 20:24 के छ, तथापि मेरो आफ्नै जीवनको महत्त्व मलाई छैन। अघि तपाईँलाई मैले पावलको बारेमा भनेको थिएँ नि, पावलले भन्दैछ यहाँ, मेरो आफ्नै जीवनको महत्त्व मलाई छैन, मेरो एउटै लक्ष्य दौड पुरा गर्नु हो, अनि परमेश्वरको अनुग्रहको सुसमाचारको साक्षी दिने सेवकाई हो, जुन सेवकाई प्रभु येशूद्वारा मलाई सुम्पिएको छ। त्यो अनुग्रहको सुसमाचार, अनि पावलले त्यो अनुग्रहको सुसमाचार, होइन, यहाँनिर चाहिँ परमेश्वरको अनुग्रहको सुसमाचारको साक्षी दिने सेवकाई, पावलको जीवनमा चाहिँ अनुग्रहको सुसमाचारको साक्षी दिने सेवकाई, होइन, उसको आफ्नो जीवनभन्दा पनि महत्त्वपूर्ण त्यही दौड चाहिँ उसको लक्ष्य थियो। त्यस कारण अनुग्रहको बारेमा कुरा गर्दाखेरि हामीले त्यो त्यसलाई परमेश्वरको अनुग्रहको सुसमाचार भनिन्छ। अनि प्रेरितहरू परमेश्वरको अनुग्रहको वास्तविकतालाई एकदमै मुख्य कुरा भनेर उनीहरूले बुझेको हामी देख्छौँ। त्यसैले पावलले लेखेको 13 पत्रमा सुरु गर्दाखेरि, अभिवादनदेखि अन्त गर्दाखेरि पनि प्राय जस्तो अनुग्रहको एउटा प्रार्थना, अनुग्रह र शान्ति होस् भनेर प्रार्थना गरेको हामी देख्दछौँ। उनीहरूको पत्रको अन्तमा पनि त्यस्तो कुरा देखेको त पाउँदछौँ, प्रभु येशु ख्रिस्टको अनुग्रह प्रशस्त होस् अथवा तिमीहरूमा अनुग्रह र शान्ति होस् भन्ने चाहिँ यो प्रार्थना थियो। त्यसैले यहाँनिर मुख्य विषय मैले भन्नु खोजेको के छ भने, यो अनुग्रह भन्ने कुरा नै तपाईँ र मेरो निम्ति सबभन्दा महत्त्वपूर्ण कुरा हो। त्यो चाहिँ परमेश्वरले सित्तै दिने, अङ्ग्रेजीमा भन्दा फेभर भन्छ, परमेश्वरले हामीलाई सित्तै दिनुहुने फाइदा, दिनुहुने आशिष होइन, जुन चाहिँ कसैले कुनै ठाउँबाट रोक्न सक्दैन, त्यो कुरो तपाईँ र मलाई थाहा भएपछि हाम्रो विश्वास अझै ढाडस हुन्छ, हाम्रो विश्वास अझै बलियो हुन्छ, हामीलाई अझै परमेश्वरको प्रेमको बारेमा थाहा हुन्छ। त्यस्तै गरिकन पत्रुस अथवा यहुदाको पत्रमा पनि हेर्नुभयो भने, अथवा युहन्नाले लेखेको अब सबभन्दा अन्तिम पुस्तकको अन्तिम पद पनि तपाईँले हेर्नुभयो भने होइन, यहाँ योहन्नाले लेखेको पत्रहरूमा नि यहाँनिर के लेख, दोस्रो योहन्ना 1:3 परमेश्वर पिता र पिताका पुत्र येशु ख्रिस्टबाट अनुग्रह कृपा शान्ति हामीसँग सत्य र प्रेममा रहनेछ। यो एउटा अभिवादनमा पनि यो लेखेको हामी पाउँछौँ। तपाईँले दोस्रो पत्रुस 3:18 पत्रुसले आफ्नो पत्र अन्त गर्दा के गर्छन्, हाम्रो प्रभु र मुक्तिदाता येशु ख्रिस्टको अनुग्रह र ज्ञानमा बढ्दै जाओ, उहाँलाई अहिले र सदा सर्वदा महिमा होस्। त्यसकारण अनुग्रहमा बढ्ने कुरा भनेको चाहिँ यी प्रेरितहरूको चाहिँ एउटा प्रार्थना थियो होइन, तपाईँ र मेरो निम्ति परमेश्वरको अनुग्रह पर्याप्त छ, त्यो उपलब्ध छ, जब तपाईँ र म त्यसमा भरोसा गर्छौँ हामी त्यसमा बढ्छौँ, अनि त्यो कुरो चाहिँ परमेश्वरको वचनमा प्रशस्त प्रतिज्ञा गरेको कुरा हामी पाउँछौँ। तपाईँलाई मैले प्रकाशको सबभन्दा अन्तिम बाइबलको पद पनि पढ्न चाहन्छु, प्रभु येशूको अनुग्रह परमेश्वरको जनहरूसँग रहोस्, आमेन। यो बाइबलको सबभन्दा अन्तिम पद। त्यसकारणले तपाईँ र मेरो निम्ति परमेश्वरको अनुग्रह छ, प्रशस्त छ। त्यही कुरो अघि पावलले 2 Corinthians 12:9 पनि भनेका थिए होइन, त्यसकारणले प्रकाशको पुस्तकमा अन्तिममा पनि हामीले यो कुरो पाउँदछौँ। त्यसैले मैले अघि सुरुमै भनिसकेँ, नयाँ नियमको सबभन्दा मुख्य विषय भन्छ नि, थिम भन्छ नि, मानिसहरूको उद्धार हो होइन, मुक्ति हो। अनि त्यो मुक्ति चाहिँ सुरुदेखि अन्तसम्म मान्छेको आफ्नो क्षमतामा होइन, कसैको सिपमा होइन, कसैको पौरखमा होइन, कसैको कडा परिश्रममा होइन, होइन धेरै बाइबल पढ्ने, धेरै प्रार्थना गर्ने, धेरै फास्टिङ गर्ने, धेरै यो सबै के पनि होइन, अनुग्रहमा सुरुदेखि अन्तसम्म। यो कुरो हामीलाई बाइबलमा प्रष्ट लेखिएको छ। अनि त्यही कुरो यहाँ के छ, रोमी 11:6 अनुग्रहबाट हो भने यो कर्मको आधारमा होइन, नत्र त अनुग्रह अझ अनुग्रह नै रहने थिएन। हाम्रो उद्धार चाहिँ अनुग्रह, कर्ममा होइन, यो कुरा प्रष्ट यहाँ छ होइन। त्यस्तै तपाईँले Ephesians 2:5 के छ, यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रिस्टसँगै जीवित पार्नुभयो, अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ। त्यसकारणले यानि के छ, पापमा त हामी मरेका थियौँ, तर ख्रिस्टमा अनुग्रहबाट हामीलाई उहाँले चाहिँ जीवित पार्नुभयो होइन, त्यो कुरा चाहिँ हामी यहाँ देख्दछौँ। अब अर्को कुरा विचार गर्दाखेरि, यो अनुग्रहद्वारा नै सबै मुक्तिको कन्सेप्ट समेटिएको छ। नयाँ नियमको सन्देश भनेकै परमेश्वरको अनुग्रहको घोषणा, मानिसहरूको पापबाट उद्धारको निम्ति भन्ने एउटा विचार भन्न सकिन्छ। त्यसैले अनि अर्को कुरा चाहिँ, मानिसहरूले परमेश्वरमा विश्वास गरून् भन्ने परमेश्वरको निमन्त्रणा भनौँ। अब यहाँनिर तपाईँलाई Ephesians 2:8-9 हामीले धेरै पढेको पद हो, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीले उद्धार पाएका छौ, र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो, कर्महरूद्वारा होइन, नत्र त मानिसले घमण्ड गर्नेछ। त्यसकारणले परमेश्वरको उद्धारको कुरा चाहिँ यहाँ हामी देख्दछौँ। अर्को चाहिँ Titus 2:11 किनकि सबै मानिसको मुक्तिको निम्ति परमेश्वरको अनुग्रह प्रकट भएको छ होइन, सबै मानिसको मुक्तिको निम्ति परमेश्वरको अनुग्रह प्रकट भएको छ। अर्को चाहिँ त्यसकारणले परमेश्वरको अनुग्रह सबैको मुक्तिको लागि आएको हो, तर जसले सुसमाचारमा विश्वास गर्छन्, पश्चाताप गर्छन्, उसले मुक्ति पाउँछन् होइन। Ephesians 1:6 के छ, यस हेतुले कि उहाँले हामीलाई आफ्ना प्रिय पुत्रमा सित्तैमा दिनुभएको आफ्नो महिमामय अनुग्रहको प्रशंसा होस्। किन उहाँले यो गर्नुहुन्छ भने, पावलले के भन्छ भने, परमेश्वरको त्यो सित्तैबाट आउने अनुग्रहको प्रशंसा होस् हामीबाट होइन। परमेश्वरले बाइबलमा यो क्यारिकेचर कि के भन्छ नि त्यसमा, क्याटेकिजम भन्ने एउटा कतिवटा प्रश्नहरू छन्, त्यसमा सबभन्दा पहिलो प्रश्न चिफ इन्ड अफ म्यान इज टु ग्लोरिफाई गड. मानिसको सबभन्दा मुख्य उद्देश्य भनेको चाहिँ परमेश्वरलाई महिमा गर्ने भन्ने हुन्छ नि. त्यस कारण यहाँनिर पावलले लेख्छन् अनुग्रह परमेश्वर महिमा के भन्छ उहाँको प्रिय पुत्र अथवा येशु ख्रीष्टमा दिनुभएको आफ्नो महिमामय अनुग्रहको प्रशंसा होस् भनेर हामी यहाँ देख्दछौँ. त्यसैले अब यहाँनिर अर्को छ रोमी 5:17 त्यो चाहिँ तपाईँ र मलाई येशु ख्रीष्टद्वारा आएको अनुग्रह ग्रहण गर्ने निम्ता छ होइन. त्यो कुरा हामी यहाँ देख्दछौँ 5:17 किनकि जब एउटा मानिस आदमको अपराधको कारण त्यही एउटै मानिसद्वारा मृत्युले शासन गर्यो भने एउटा मानिस येशु ख्रीष्टद्वारा परमेश्वरको अनुग्रहको प्रशस्तताले र धार्मिकताको वरदानले जीवनमा कति बढी राज्य गर्नेछ. त्यसैले मानिसहरूले आदमबाट मृत्यु आयो भने परमेश्वरबाट चाहिँ येशु ख्रीष्टबाट चाहिँ उद्धार भन्ने कुरा चाहिँ हामी यहाँ देख्दछौँ. 2 कोरिन्थी 6:1 परमेश्वरको सहकर्मी भएका हुनाले हामी तिमीहरूलाई विन्ती गर्दछौँ कि उहाँको अनुग्रह व्यर्थ हुन नदेऊ. त्यसैले उहाँको अनुग्रह खेर नफाल होइन. त्यो कुराको सुसमाचारमा त्यसको निम्ति हामीलाई निवेदन अथवा के भन्छ निम्ता पनि दिएको हामीले पाउँदछौँ. सबैले यसबारे जानोस् भन्ने कुरा चाहिँ हामी यहाँनिर देख्दछौँ. अनुग्रहको बारेमा सबैले जानोस् भन्ने कुरा पनि हामी यहाँनिर देख्दछौँ. अर्को चाहिँ कलसी 1:6 यो सुसमाचार तिमीहरूको आएको छ साँच्चै सारा संसारमा फलदायी भई बढिरहेछ. सत्यतामा परमेश्वरको अनुग्रह तिमीहरूले सुनेको र बुझेको दिनदेखि उसो सुसमाचारले तिमीहरूलाई तिमीहरूको बिचमा पनि त्यसरी नै काम गरोस्. जबदेखि सुसमाचारलाई बुझे तबदेखि उनीहरू परमेश्वरको अनुग्रहमा बढ्न सके. त्यसकारणले अनुग्रहलाई बुझ्ने कुराको पनि हामी यहाँनिर देख्दछौँ. अर्को चाहिँ परमेश्वरको अनुग्रह व्यर्थ नहोस्, अर्को एउटा पद पनि गलाती 2:21 म परमेश्वरको अनुग्रहलाई व्यर्थ तुलाउन चाहन्न किनकि यदि व्यवस्थाद्वारा धार्मिकता हासिल गर्न सक्ने भए ख्रीष्ट मर्नुभएको व्यर्थ हुन्छ. यहाँनिर वास्तवमा गलातीमा चाहिँ व्यवस्था र अनुग्रह अथवा विश्वास यो दुईवटाको दाँजेको छ. वास्तवमा व्यवस्था आफैमा गलत होइन तर बाइबलले सिकाउने कुरा के हो भने मान्छे पापमा परेको अवस्थाबाट परमेश्वरको व्यवस्थालाई पूर्ण रूपमा पालन गर्न सक्दैन. त्यो कुरा चाहिँ हामी देख्दछौँ. एकैछिन है भान्जी, म अहिले सङ्गतिमा छु, एकछिनमा गर्छु म फोन है. एकछिन गर्छु, अहिले सङ्गतिमा छु, ल बाई. सो त्यसकारणले यो अनुग्रहको बारेमा म लामो हुँदैछ, तपाईँलाई म छोट्याउन कोसिस गर्छु. अर्को चाहिँ अनुग्रह निरन्तर रहिरहोस्, यो अनुग्रह चाहिँ निरन्तर व्यर्थ नहोस्. अनि पावलले यहाँनिर एफिसीको मण्डलीलाई होला सायद, तपाईँले यो एफिसीको मण्डलीको बारेमा हेर्नुभयो भने 3 वर्ष पावलले शिक्षा दिँदा रहेछन् अनि यो कुराहरू एफिसीको मण्डलीले दिएको सल्लाह हो. अनि पछि यो तिमोथीमा पढ्दाखेरि चाहिँ हामीले के देख्छौँ, तिमोथीको पत्र यसु के पावलले 1 र 2 तिमोथी चाहिँ तिमोथी एफिससको मण्डलीमा शिक्षा दिन बसेको बेलामा लेखिएको हुन्छ. त्यहाँ कति धेरै समस्या हुन्छ. एनिवे त्यो कुरातिर नजाउँ. अनि यहाँ प्रेरित 13:43 के छ भने सभा समाप्त भएपछि धेरै यहुदी तथा यस यहुदी धर्म मान्ने भक्तहरूले पावल र बर्नबासलाई पछ्याए जसले परमेश्वरको अनुग्रहमा लागिरहन तिनीहरूलाई बिन्ती गरे. पावलले चाहिँ ती मानिसहरूलाई परमेश्वरको अनुग्रहमा लागिरहनलाई बिन्ती गरे भन्ने कुरा हामी यहाँ पाउँदछौँ. त्यसैले जब अब 1-2 पद अर्को पढेर अनि प्रेरित 20:32 के छ, जब म तपाईँहरूलाई परमेश्वर र उहाँको अनुग्रहको वचनमा सुम्पिदिन्छु यसले तपाईँहरूलाई बलियो तुलाओस् र पवित्र पारिएका सबैका सामु तपाईँहरूलाई उत्तराधिकार दिन सक्दछ। त्यसैले परमेश्वरको अनुग्रहले नै अधिकार, उत्तराधिकार भनेको चाहिँ इन्हेरिटेन्स भन्ने शब्द वास्तवमा यो नेपालीमा उत्तराधिकार भन्ने छ, यो हकवाला बनाउने कुरा हो। त्यो अनुग्रहले नै हामीलाई परमेश्वरमा चाहिँ हाम्रो विश्वासमा बलियो होइन परिपक्व, अनि यसले नै अनुग्रहकै कारणले हामी येशु ख्रिस्ट सँगसँगै परमेश्वरको सम्पूर्ण आशिषको हकवाला अथवा त्यसको उत्तराधिकार हामी पाउँछौँ, होइन उत्तराधिकार भन्छ नि। त्यस कारणले अब तपाईँलाई मैले अघि भनेको छोटकरीमा त्यो चारवटा पोइन्ट तपाईँलाई भन्न चाहन्छु। अनुग्रहलाई चाहिँ पावलले वर्णन गरेका छन् नयाँ नियममा, अनि आज छोटकरीमा अब धेरै कुरा अध्ययन गर्न सकिन्छ, तर छोटकरीमा के छ भने ख्रिस्टद्वारा उहाँको मृत्युद्वारा चाहिँ मानिस तपाईँ र मलाई अनुग्रह प्राप्त भएको हो। त्यसको मतलब अनुग्रहको मूल्य चाहिँ एकदमै ठुलो छ, होइन धेरै कष्ट सहेर मात्रै परमेश्वरले यो अनुग्रह तपाईँ र मलाई दिनुभएको हो। त्यसैले पहिलो कुरा चाहिँ अनुग्रहद्वारा चाहिँ हामीले छुटकारा पाउँछौँ, उद्धार, होइन अनुग्रहको पहिलो फल अथवा पहिलो कुरा भनेको उद्धार हो, जुन उद्धार चाहिँ सित्तैमा छैन, धेरै ठुलो मूल्य चुकाउनु भएको छ येशू प्रभुले। त्यसैले अनुग्रहले नै तपाईँ र मलाई येशूको क्रुसमा लग्दछ। अनि एफिसीको मण्डलीलाई लेखेको पत्रमा पावलले के भन्छ, एफिसी 1:7 उहाँको अपार अनुग्रह अनुसार ख्रिस्टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रो पापको क्षमा पाउँछौँ। त्यसैले त्यो परमेश्वरको अपार अनुग्रह अनुसार भएको हो, होइन त्यसको बारेमा हामी अघि पनि हेरिसक्यौँ कि अनुग्रह कमाएर होइन तर परमेश्वरले सित्तैमा दिनुहुन्छ। अर्को चाहिँ उद्धारको सम्बन्धमा रोमी 3:24 यस परमेश्वरको अनुग्रहको वरदानले ख्रिस्ट येशूमा भएको उद्धारबाट तिनीहरू सित्तैमा धर्मी ठहरिन्छन्। यहाँनिर धर्मी ठहरिने भन्ने शब्द जो छ अङ्ग्रेजीमा जस्टिफिकेसन भन्छ, त्यो रोमीको पुस्तकमा 4 पोइन्ट छ। पहिलो पोइन्ट चाहिँ कन्डेमिनेसन, त्यो चाहिँ पापमा भएको व्यक्ति चाहिँ परमेश्वरको दण्डको भागीदार छ, त्यो चाहिँ मृत्यु हो। अनि जब येशूमा विश्वास गरिन्छ उहाँको अनुग्रहको वरदान के हुन्छ, मान्छे सित्तैमा भनेको चाहिँ आफैले गरेर कमाएर होइन, परमेश्वरको अगाडि पापरहित पाप नगरेको अवस्थाको जस्तै हुन्छ, त्यो धर्मी ठहरिने होइन। त्यसैले सित्तैमा धर्मी ठहरिएको भन्ने शब्द त्यहाँ छ रोमीको 4 शब्दमा, त्यो एउटा चाहिँ जस्टिफिकेसन भन्छ त्यो दोस्रो पोइन्ट, तेस्रो चाहिँ स्याङ्टिफिकेसन, चौथो चाहिँ ग्लोरिफिकेसन। अब तपाईँलाई जस्टिफिकेसनको मतलब यो हो, स्याङ्टिफिकेसन भनेको चाहिँ कुनै पनि विश्वासी येशूमा जन्मिएपछि हाम्रो सबै कुरा बद्लिँदैन, यद्यपि परमेश्वरको अगाडि चाहिँ येशूको बलिदानले हामी पुरा पाप रहित हुन्छौँ, सधैँको लागि शुद्ध हुन्छौँ, तर अझै हामी येशूको चरित्रमा बढ्ने कुरा चाहिँ, पवित्रतामा बढ्ने कुरा चाहिँ स्याङ्टिफिकेसन, पवित्रीकरण भन्छ, त्यो चाहिँ रहिरहन्छ, त्यो चाहिँ निरन्तर गर्नुपर्ने हुन्छ जुन दिनसम्म हामी येशूको अगाडि आउँदैनौँ, होइन। त्यसैले यो येशूले चाहिँ मुक्तिको लागि तपाईँ र मेरो जीवनमा जब हामीलाई मुक्ति दिन चाहिँ धेरै ठुलो मूल्य चुकाउनु भयो, अनि त्यो नै येशूको क्रुस जसमा चुकाएको मूल्य चाहिँ परमेश्वरको हामीप्रतिको अनुग्रह त्यो असीम अनुग्रहको चाहिँ एउटा एकदमै ज्वलन्त प्रमाण भनेर हामी बुझ्न सक्छौँ, जुन चाहिँ येशू ख्रिस्टको क्रुसद्वारा परमेश्वरले देखाउनु भयो। अर्को एउटा पद यहाँनिर पढ्न चाहन्छु, त्यो चाहिँ यो तितस 3:7, ताकि उहाँको अनुग्रहले धर्मी ठहरिएर हामी अनन्त जीवनको आशा राख्ने उत्तराधिकारी बन्न सकौँ। अहिले त्यो उत्तराधिकारीको बारेमा अघि पनि हेरेको थियौँ, अनुग्रहबाटै सबै कुरा, धर्मी ठहरिने कुरा चाहिँ अनुग्रहबाट। यो पद तपाईँलाई पढ्न चाहेको येशूको क्रुसको कुरा चाहिँ परमेश्वरले हाम्रो निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदै ख्रिस्ट हाम्रो निम्ति मर्नुभयो, हाम्रो ठाउँमा हाम्रो पापको निम्ति हामी उहाँपट्टि नफर्किँदै हाम्रो निम्ति स्वतन्त्रता हामीलाई छुटकारा दिन येशू मर्नुभएको कुरा चाहिँ हामी त्यहाँनिर देख्दछौँ। त्यसैले यो रिडेम्सन जुन चाहिँ के भन्छ मुक्तिको कुरा त्यो छ। दोस्रो पोइन्टमा हामी जान्छौँ, दोस्रो पोइन्ट चाहिँ रिजेनेरेसन, पुनर्जन्म, नयाँ जन्म भनौँ, उहाँको पुनरुत्थानमा सहभागी भएर हामी सजीव पारिन्छौँ। एफिसी एक दुईको 3 र 5 मा यी कुराहरू हामी देख्दछौँ। यो चाहिँ मैले अर्को ठाउँमा राखेको एफिसी 2 को यो र यो पनि पढ्ने विचार थियो तर हामीले पढ्नु पर्दैन थियो। एफिसी 2 को 1 मा तिमीहरू आफ्ना अपराध र पापद्वारा मरेको बेलामा उहाँले तिमीहरूलाई जीवित पार्नुभयो। त्यसैले परमेश्वरको अनुग्रहमा हामीलाई जीवित पार्नुभयो भन्ने कुरा यहाँनिर देख्दछ, किनभने परमेश्वरको अनुग्रहको दोस्रो कुरा। त्यसैले मान्छेले मुक्ति पाउन मात्रै मुख्य कुरा होइन, मुक्ति भनेको चाहिँ पापबाट छुटकारा। झेलखानमा परेको थियो, स्वतन्त्र भयो, पापको दण्ड त्यसबाट हटाइयो, तर त्यसमाथि फेरि अनन्त जीवन, नयाँ जीवन दिने काम चाहिँ अर्को होइन। त्यो पोइन्ट हामी त्यहाँनिर देख्दछौँ। त्यसकै 5 मा के छ, यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रिस्टसँगै जीवित पार्नुभयो, अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ। त्यसैले यहाँनिर उद्धार र जीवित दुईवटा कुरा सँगै आउँछ। त्यसैले यहाँ अब त्यसको बारेमा कमेन्ट्रीहरू पढ्न थाल्यो, थियोलोजिकल्ली सबै कुरा हेर्न थाल्यो भनेदेखि पहिला त हामी दण्डको भागीदार हुन्छौँ। येशूको बलिदानमा विश्वास गरेर उहाँको अनुग्रहद्वारा सित्तैमा हाम्रो पाप क्षमा हुन्छ, हामी पापबाट मुक्त हुन्छौँ। त्यो सँगसँगै सेमल्टेनियसली भन्छ, त्यही स्टेपमा नै के हुन्छ, हामीमा पवित्र आत्मा आएर हामीलाई सजीव पार्नुहुन्छ होइन। सो हामी परमेश्वरको छोराछोरी हुन्छौँ। इट्स अमेजिङ। त्यो चाहिँ सबभन्दा ठुलो आश्चर्यकर्म हरेक मान्छेको जीवनमा परमेश्वर, त्यो हामीले त्यसको अनुभव गर्न सक्छौँ। त्यसैले यहाँनिर यसकारण बप्तिस्मद्वारा हामी मृत्युमा उहाँसँगै गाडियौँ, ताकि जसरी पिताको महिमाद्वारा ख्रिस्ट मरेकाहरूबाट जीवित पारिनुभयो, त्यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँडौँ। हामी ख्रिस्टलाई भन्दाखेरि अघि त्यो सजीव हुने, नयाँ जन्म पाउने कुरा चाहिँ येशूको पुनरुत्थानको आत्माको शक्तिद्वारा हामीले नयाँ जन्म पाउँछौँ भन्ने कुरा चाहिँ हामीले त्यसको बारेमा बुझ्दछौँ। त्यसैले यो कन्सेप्ट अझै धेरै कुरा गर्न सकिन्छ, तर तपाईँ हामीले यो बुझेका छौँ। मेरो उद्देश्य भनेको चाहिँ परमेश्वरको अनुग्रहको मूल्य कति ठुलो छ तपाईँहरू मेरो जीवनमा, जुन चाहिँ यति निश्चय छ कि परमेश्वरको प्रतिज्ञा, उहाँको वचन, बाइबलका हरेक पेजमा यो कुरा लेखिएको छ कि उहाँ हामीलाई अनुग्रह गर्नुहुन्छ। त्यसैले हामीले त्यो अनुग्रह पाउनलाई चाहिँ परमेश्वरले मनपर्ने हुनुभन्दा पहिला गर्नुहुन्छ। त्यसैले हामी निराश हुनु र शङ्कालु हुनुभन्दा उहाँमा ढुक्क भरोसा गर्न सक्छौँ। कलसी 2 को 12 मा के छ, बप्तिस्मामा तिमीहरू उहाँसँगै गाडीका थियौ, मरेकाहरूबाट उहाँलाई जीवित पार्नुहुने परमेश्वरको कार्यमा विश्वास राख्नेले यही बप्तिस्मामा तिमीहरू पनि उहाँसँगै जीवित पारियो। यो चाहिँ परमेश्वरको वचनमा क्लियर भनिएको कुरा, कसरी तपाईँ र म उद्धार पाउँछौँ र रिजेनेरेटेड हुन्छौँ, नयाँ जीवनमा आउँछौँ होइन। त्यसैले कुनै पनि व्यक्ति ख्रिस्टमा विश्वास गरेर क्रिस्चियन भयो भन्नु कुरा चाहिँ सजिलो छ होइन, तर वास्तविकतामा चाहिँ यो भएको हुन्छ, ऊ भित्र एउटा नयाँ मान्छे जो ख्रिस्ट आफै, हामी पढ्छौँ नि कोही ख्रिस्टमा छ भने नयाँ सृष्टि होइन। कलसी 3 को 1 मा यसकारण यदि तिमी ख्रिस्टसँग जी उठाइएका छौ भने माथिका कुरा खोजी गर जहाँ ख्रिस्ट हुनुहुन्छ र परमेश्वरको दाहिने बाहुलीमा बस्नुभएको छ। यहाँ के छ, यसकारण यदि तिमी ख्रिस्टसँग जी उठाइएको, कुनै पनि व्यक्ति नयाँ जीवन पाउने भनेको चाहिँ उहाँको पुनरुत्थानको आत्माले सँगै जी उठाएको, जुन चाहिँ हामी विश्वासद्वारा गर्छौँ। तर यो विश्वास गरेर जी उठाइने, नयाँ जीवन पाउने कुरा चाहिँ परमेश्वरको अनुग्रह जो सुसमाचारमा छ त्यसले हामीलाई बाटो दिएको हुन्छ। त्यसैले कति खुसीको एउटा महिमा दिने कुरा छ परमेश्वरले हामीलाई गर्नुभएको उपकार। एफिसी 2 को 4 मा के छ, तर परमेश्वर जो कृपामा धनी हुनुहुन्छ उहाँले आफ्नो महान प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो। उहाँ चाहिँ कृपामा धनी हुनुहुन्छ भनेको मतलब परमेश्वर अनुग्रही हुनुहुन्छ। अब यहाँनिर कृपा भनेको चाहिँ दया पनि भन्छ, अङ्ग्रेजीमा चाहिँ मर्सी भन्छ, अनि अङ्ग्रेजीमा ग्रेस भनेको चाहिँ अनुग्रह। अब यसलाई एक्सप्लेन गर्यो भने अनुग्रह भनेको चाहिँ जुन कुरा हामी के भन्छ, अनुग्रह भनेको चाहिँ हाम्रो पापको दण्ड हामीले पाउनु पर्थ्यो, त्यो दण्ड क्षमा दिने चाहिँ अनुग्रह भयो, अनि अनन्त जीवन हामीले पाउन योग्यको थिएनौँ हामीलाई जुन चाहिँ अनुग्रह भनेको चाहिँ जुन कुरो हामीले डिजर्भ गर्दैनौँ त्यो कुरा पाउनु होइन, कृपा भनेको चाहिँ जुन कुरो डिजर्भ गर्छौँ त्यो नपाउनु, त्यो कुरा त्यो चाहिँ भन्नु पऱ्यो। त्यसको मतलब के छ, पापको लेखी त हामी मृत्यु डिजर्भ गर्थ्यौँ नि, तर परमेश्वरको कृपाले हामीलाई के गर्नु, सुरक्षा राख्नुभयो, हामीलाई चाहिँ जीवन दिनुभयो, त्यो कुरा चाहिँ भन्नु पऱ्यो। त्यसैले यहाँनिर तितस 3:5 पनि छ, तब हामी आफैले धार्मिकतामा गरेका कामबाट होइन तर उहाँको आफ्नै कृपाअनुसार पुनर्जीवनको स्नानद्वारा पवित्र आत्माद्वारा उहाँले नवीकरणबाट उहाँले तिमीहरूलाई मुक्ति दिनुभयो। त्यसकारण तपाईँ र मेरो उद्धारको कुरा यसरी वर्णन गरिएको छ, पवित्र आत्माको पुनर्जीवनको स्नान, पवित्र आत्माले गरेको हामीलाई सजीव भन्ने शब्द छ अर्को ठाउँमा होइन। त्यस कारण कुनै पनि व्यक्ति कोही ख्रिस्टमा नयाँ जीवन पाएको छ भने के हुन्छ, उसँग येशूको आत्मा निरन्तर रहनुहुन्छ, त्यो मात्रै ख्रिस्चियन हुनसक्छ। त्यसैले हामीले यो दिमागले मात्रै विश्वास गरेको कुरा छैन, यो त परमेश्वरसँग सम्बन्ध गरेको कुरा छ, येशू हामीमा हुने कुरा छ। त्यसैले यो ख्रिस्चियन कुरालाई सही प्रकारले बुझ्न जरुरी छ। मुक्तिको महत्त्वपूर्ण कुरा चाहिँ तपाईँ र म जीवित बनाइएका हुन्छौँ, अनि त्यो जीवित बनाइएकाहरू आफैमा होइन कि आत्मा उनीहरूमा बस्नुहुन्छ, जो चाहिँ परमेश्वरको पवित्र आत्मा होइन। त्यो यति त्यो त धेरै ठुलो कुरा हो नि। त्यसैले त्यसरी हामी उद्धारकर्ताको महिमा गर्नुपर्छ, गर्न सक्छौँ। अनि यही कुरा चाहिँ एफिसी